नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुनिरहेका छौं। अग्निवाटिकाको वाचनमा केशर एउटा फरक गल्लीमा पुगेको छ। केशरले रक्सी पनि पिएको छ। खन्नासँग गएको केशर खन्नाले रोक्दा रोक्दै त्यस ठाउँमा पुगेको थियो। अब त्यहाँभित्र उसका केही समस्या आउलान् वा नआउलान्। अग्निवाटिकाको दशौं श्रृंखला पृष्ठ 167बाट खन्ना पनि नसामा चुर थियो। हिँड म लगिदिन्छु, तल होइन माथि कौसीमा जानुपर्छ, उसले भन्यो। दुवैजना उठे। केशर एकपटक कुर्सीमा लडबडायो, तर फेरि आफूलाई सम्हालेर ऊ हिँड्यो। कसैले सहारा दियो भने उसलाई सजिलो हुन लागेको थियो। ढोकाबाट निस्केर लगत्तै दाहिनेतिरको मटानको अन्धकारमा पुग्न साथ कसैले नदेख्ने भएपछि खन्नाले केशरको पाखुरा समाएर डोराएर लग्यो। आफ्नो मित्रलाई यसरी सहारा दिएर लगेको ऊ अरूलाई देखाउन चाहँदैन थियो। केशर डगमगाउँदै हिँडिरहेको थियो। तिमीले धेरै पियौ केशर, खन्नाको स्वरमा क्रोध र व्यथा मध्ये कुन चाहिँ बढी थियो ऊ छुट्याउन सक्ने स्थितिमा थिएन। आफ्नो विवेकमाथि प्रहार गरेको केशर कहिले रुचाउँदैन। अहिले पनि यो बेहोसीमा पनि सूर्यप्रताको कुराले उसलाई चढङ्ग रिस उठेको थियो, तर अहिले ऊ यति शिथिल थियो। रिचाउन खोज्दा उसले आफूलाई साह्रै थाकेको पायो। उसले जवाफ दिएन। मैले तिमीलाई त्यसैले ल्याउन खोजेको थिइनँ, विरक्त मान्दै खन्नाले भन्यो। तिमीले नै जिद्दी गर्यो र धेरै पियौ। केशरलाई जवाफ दिन अल्छी लाग्यो। उनीहरू अँध्यारो मटान हुँदै गइरहेका थिए। सूर्यप्रताप केशरको पूरा शरीरलाई सहारा दिएर लग्दै थियो। छामछुम छामछुम गर्दै उनीहरू पत्थरले बनेको एउटा साँगुरो भरिङ उक्लिए। एकै तलापछि उनीहरू कौसीमा पुगे। घरको त्यति अग्लो तलाना भएको थियो, एउटा सानो खुँडे परेको कौसी। कौसीको खुला ठाउँमा पुगेर रातिको शीतल बतासमा केशरले आफूलाई एकाएक चङ्गा भएको अनुभव गर्यो। कस्तो घिनलाग्ने र गनाउने ठाउँमा ल्यायो तिमीले, केशरको छोर निकै स्पष्ट भएको थियो। उसले यो कुराको तलको वातावरणलाई भनेको थियो। एकछिन यहीँ बसौँ केशर, तिमीलाई ठण्डाले ठिक गर्छ, आह गरेर केशरले कपाल पन्छाउँदै आकाशतिर फर्केर आफ्नो खरो छातीभित्र सकेसम्म बढी चिसो बतास तान्यो। जुनेली रात नभए पनि कौसीमा छिँड उज्यालो थियो। रात ताराको उज्यालो हो अथवा टाढा टाढा बलेका तर लुकेका बत्तीको प्रकाशले कौसीलाई घना अन्धकारले छोप्न दिएको थिएन। कौसीको एकाछेउमा लहरै तीन चारवटा पिसा फेर्ने ठाउँ बनाएको थियो, उभिएर फेर्नुपर्ने। केशरले पिसा फेर्दा सूर्यप्रतापले उसको पाखुरा समाएकै थियो। केशरले लडबडाएको आवाजले भन्यो, सूर्य मलाई निन्द्रा लाग्यो, असह्य निन्द्रा लाग्यो, अब सोझै जाउँ, म तिम्रो घर पुर्याइदिन्छु। खन्नालाई असह्य पछुतो भएको थियो। आज उसकै गल्तीले केशरलाई यस्तो कष्टको सामना गर्नु पर्यो। केशरले स्वयं जिद्दी गरेको थियो भन्ने कुरा पनि उसले बिर्सियो, अथवा अहिलेको केशरको यो असहाय अवस्था देखेर केशरमाथि सबै दोष थोपर्दा आफू त्यो गहन जिम्मेवारीबाट पन्छिने इच्छा उसलाई भएन। लाग्यो सारा कसुर आफ्नै हो। केशर त निर्दोष बालक, बालकले जिद्दी गर्यो भन्दैमा ल्याउनुहुन्न थियो त उसले। यसरी पनि आज केशरलाई सुरक्षित राख्न सक्यो भने भोलिदेखि यस्तो गल्ती कदापि गर्ने छैन। केशर थ्याच्छ कौसीमा बस्यो। अघि कौसीमा आउन साथ शीतल हावा पाएर ऊ केही हलुका भएको थियो, तर अब त्यो शीतलताको पनि बानी परेछ र आफ्नो सामर्थ्यले भेट्नेभन्दा बढी रक्सी खाएकोले नसाले उसलाई झन्झन थिच्दै गएको थियो। ऊ आफूलाई सम्हाल्न नसक्ने अवस्थामा पुगिसकेको थियो। त्यही कौसीमा उसलाई सुत्न मन लागिरहेको थियो। आफ्ना दुवै घुँडामा टाउको सुताएर उसले लट्ठिएको स्वरमा भन्यो, सूर्य खन्ना म यहीँ सुत्छु, हिँड्न सक्दिन।
याबुम रोबे बरिहारी
साथीको यो अशक्त अवस्था देखेर सूर्य प्रताप गडबड आयो। ऊ आफै पनि नसामा चुर थियो, तर केशरको दशा देखेर उसको नसा एकाएक उत्रियो। साह्रै मायालु स्वरले खन्नाले सोध्यो, घरसम्म पनि जान सक्दैनौ? सक्दिनँ, यहीँ कौसीमै। साथीको मायाले खन्नालाई अचानक ठुलो साहस आयो। केशरलाई उठाउँदै उसले बलियो भएर भन्यो, उठ केशर, आज रातिलाई म यहीँ कतै ठिक गरिदिन्छु, नगडबडाऊ, उठ। केशर बल्ल तल्ल उठ्यो। ऊ बिल्कुल बेहोस भइसकेको थियो। उसको मगज रिगिरहेको छ भन्ने ज्ञान पनि उसमा थिएन, तर त्यो बेहोसीको कुनै अँध्यारो अन्तरमा बेनर्जीको कुरा साह्रै नै धमिलो भएर खेलिरहेको हुँदा उसले निकै बल लगाएर बोली निकाल्यो, बेनर्जी बेनर्जी जान्न, नलग खन्ना त्यहाँ, घर जान्छु, घर बेनर्जी कहाँ नलगाई सूर्य। सूर्य प्रतापको मुटुमा खपिन सक्नु भक्कानो उम्लियो। उसलाई रोइदिने इच्छा भयो, तर उसले आफूलाई बलियो पार्यो, भन्यो, तिमी मेरो जिम्मामा छौ केशर, ढुक्क हौ, अहिले बेनर्जीको कुरा किन सम्झेको बेमतलबले, मसँग निर्धक्क भएर हिँड। अँध्यारोमा छामछाम छुमछुम गरेर खन्नाले त्यही कौशीको पल्लो छेउको सारै होचो पर्खाल च्यापेर केशरलाई पल्लो घरको अँध्यारो बारदलीमा पुर्यायो। केशरको पटक्कै होस् थिएन, जसरी तसरी आफ्नो मित्रको सहारामा आफूलाई अर्पित गरेर ऊ जीव अगाडि सार्दै थियो। निष्पट्ट अँध्यारो छेडो, दलान, बारदली इत्यादि हुँदै साथीलाई खन्ना कहाँ लग्दै थियो। केशरले थाहा पाएन, थाहा पाउनका लागि मगज चलाउने उसको शक्ति पनि थिएन। एकछिनमा जब उनीहरू उज्यालो बारदलीमा पुगे, त्यही छेउको कोठा नजिक पुगेर खन्नाले केशरलाई आफ्नो सहाराबाट छोडिदिँदै भन्यो, एकछिन आफूलाई सम्हाल केशर। तर खन्नाको आधार छुट्नासाथ केशर ढलमलाउन लाग्यो, अब लड्यो, अब लड्यो। खन्नाले दयनीय स्वरले याचना गर्यो, बिन्ती केशर, मान्छेको अगाडि एकछिन ठिक भइदेऊ न। केशरले आधा सुन्यो आधा सुनेन, तर उसले आफूलाई सकेसम्म स्थिर राख्यो। उनीहरू एउटा ठूलो सुसज्जित कोठाभित्र पसे। कोठा असाध्य उज्यालो थियो र सफा सिनित्तको, तर मानिस भने कोही थिएनन्, एकदम रित्तो। कोठाको बायाँतर्फ बाक्लो गद्दा बिछ्याएको थियो, सेतो तन्न कसेको निकै फराकिलो भुइँमी छेउना। पुरा कोठाको एक तिहाई भाग ढाकेको थियो गद्दाले, र गद्दामा दुई तिनवटा मोटा मोटा बलिष्ठ राखेको थियो भर्खर खोल फेरे जस्ता सुकिला। एकजोर तबला गद्दामा भित्तामा टाँगेको मानिस छत्रै ठूलो ऐनाका दुवैतिर दुईटा सितार छड्के पारेर यसरी कलात्मक ढङ्गले झुन्ड्याइएका थिए, मानौ ती पनि कोठाका फर्निचर हुन्। एउटा सितार चाहिँ बलिष्ठमा अड्याएर राखेको थियो। गद्दा अगाडि बाक्लो कार्पेट थियो, र त्यसपछि थियो एउटा निकै फराकिलो काठको बेलबुट्टेदार पलङ। पलङमा पनि ओछ्यान कसेको थियो हरियो तन्न, हरियो खोलका दुईटा तकिया थिए, र गोडामुन्तिर धानी रङको पातलो ओढ्ने पट्ट्याएर राखेको थियो। भित्तामा ठुल्ठुलो तैलचित्रहरू थिए ल्यान्डस्केपका, र कोठाको माझमा झाडफानो चुन्डिएको थियो, र त्यसैमा बलेका पाँच सातवटा बिजुली बत्तीको उज्यालोले कोठा झलमलिएको थियो। कोठाका हर वस्तु सफा सुकिला थिए, र आफ्नो ठाउँमा सकेसम्म हिफाजतका साथ राखिएका थिए। कोठाका दुईटा झ्याल गल्लीतिर खुलेका थिए, वास्तवमा ती झ्याल होइनन्, सडकतिरका दुईटा साना साना थुम्के बरण्डातिर जाने ढोका थिए ती। एउटा थुम्का बन्द त कोठाबाटै देखिन्थ्यो, तर अर्को चाहिँ पलङको सिरानीतिरको मयूरपङ्ख फैलिए जस्तो उच्च बुट्टेदार काठले छोपेको हुँदा ढोका छ भन्ने थाहा नहुने। लाली, खन्नाले बिस्तारै डाक्यो, कौन? स्वास्नी मानिसको स्वर आयो पलङको सिरानीतिरको बारदलीबाट। उत्तिनेखेर झकिझकाउ सिङ्गारीकी एउटी झल्झलाउँदी बिछट्ट राम्री युवती देखा परिन्, र दुवैका अगाडि मुस्कुराउँदै उभिइन्। कायर स्वरमा खन्नाले भन्यो, देखो लाली, आज हम तुम्हारे मेहमान है। खन्नाले केशरलाई आफ्नै सहारामा उभिन छाडिदिएको थियो। बेहोस भएको केशर ढलमलाउँदै खुरुक्क भुइँ गद्दामा बस्यो। उसले नयाँ मान्छेको अगाडि आफूलाई ढलमलाएको देखाएन, तर ऊ कहाँ आएको छ, कोसँग आयो, किन आयो, र अहिले कोठामा को नयाँ मानिस आयो उसलाई केही पत्तो थिएन। उसको आँखा यति भारी भएका थिए, त्यसलाई उठाएर उसले हेर्ने कष्ट पनि गरेन। खन्नाले कोसँग के कुरा कति बेर गर्यो उसले थाहा नै पाएन। काम कुरा अराइवरी केशरलाई लालीको सुरक्षामा सुम्पिएर उभाइर गयो। कोसे मुन्टो लगाएर गद्दामा उभिरहेको केशरलाई केही थाहा भएन। अचानक केशरले आफ्नो पाखुरामा कसैको सुकुमार स्पर्श परेको थाहा पायो, अनि ऊ कुनै स्वास्नी मानिसको मिठो स्वर सुन्छ, केही खान्छौ तिमी, मगाऊ। धमिलो धमिलो सम्झना थियो, ऊ खन्नाका साथमा छ त्यति। बडो बल गरेर उसले आफ्नो टाउको उठायो र यो मसिनो आवाज निकाल्ने खन्नालाई हेऱ्यो। शून्यमा तरिरहेको उसको मगजमा सानो विस्मय भयो जस्तो भयो। अरे, खन्ना स्वास्नी मानिस भएछ, कासिमले रक्सीलाई परी भनेको साँच्चै पो रहेछ। तर यति सोच्दा पनि केशर थाक्यो, बमन होला जस्तो भयो, त्यसकारण सोच्ने काम छाडिदियो उसले। मेरो कुरा सुनेनौ तिमीले? लालीले किञ्चित लापरवाहीका साथ भनिन्। केशरले एउटा अस्पष्ट यहाँ भन्ने शब्द निकालेर फेरि टाउको उठाएर भर्खरै अप्सरामा परिणत भएको सूर्य प्रतापलाई हेऱ्यो र निस्तेज हाँसो फिस्सा हाँसिदियो अनि लर्बराएको स्वरमा सोध्यो, सूर्य? लाली हाँसिन्, भनिन्, अँ तिमी नि म? केशरको विभत्स आवाज निस्कियो। उसले आफ्नो र लड्की खन्नाको बीचमा बडो कष्टका साथ औँला खडा गरेर कुनै निर्जीव ठुट्टा हल्लाए चाहिँ हात हल्लाउँदै भन्यो, मेरो नाम केशर। केशर कस्तो राम्रो नाम, उनले खिस्सी गर्दै भनिन्। तर कस्तो शराबी, तबसम्म सम्हाल्न नसकेको शरीरलाई केशरले सूर्य प्रतापको कुममा ओरिदिइसकेको छ। लालीले केशरलाई डोराउँदै पलकमा लगिन् र सुताउन खोजिन्। र केशरले मानेन, मान्थ्यो नै कसरी जब उसको अगाडि राम्री होलिन जस्ती खन्ना एउटी युवती भएर त्यति बिघ्न हिफाजत गरिरहेकी थिइन्। उसले हातले आफ्नो आँखा च्यातेर लालीलाई हेऱ्यो, हातले नच्याती आँखा उग्रिएकै थिएन। सुत केशर, लालीले पल्टाउन खोजेकी मात्र के थिइन्। ऊ पुर्लुक्क लड्यो ओछ्यानमा, तर लालीको हात समाएर बडो मुस्किलले ऊ फेरि उठ्यो। उसले सोध्यो, तिमी को हौ, कहाँबाट आयो? यति भनेपछि थाम्न नसकेर उसले आफ्नो टाउको छातीमा झुन्डी आयो। मेरो नाम लाली हो, उनले भनिन्। तर तिमीलाई भोक लागेको छ कि छैन, केही खान्नौ? भोक लागेको छ, खान्छु, केशरले उत्तर दियो। ल त म खाना मगाउँछु, तबसम्म तिमी सुत। लालीले उसलाई अलिकति धकेली दिन सुताउन भनेर, तर ऊ त बुर्लुङ्ग लड्यो ओछ्यानमा र आँखा चिम्लिएर सुत्यो। लालीले दुईपटक थपडी बजाइन्। टोकामा उति नै खेर देखा पर्यो अनुहार। उसले साँगुरो फाँचको सेतो पाइजामा र सेतो कुर्ता लगाएको थियो। बदामी रोगनको खपटी अनुहार परेको अग्लो र दुब्लो मानिस बुढोतिर ढल्किसकेको उमेर, चिउँडोमा तिल चामले बोकेदारी त्रिकोण पारेर चुच्चिएको, यही थियो अनुहार। बाइजीले मलाई सम्झिनुभयो, उसले शुद्ध उर्दू उच्चारण गर्यो। आज रियाज गर्ने होइन अनुहार, लालीले केशरतिर सङ्केत गर्दै भनिन्। तिमी गएर सिन्ध रेस्टुराँबाट दुईजनालाई खानेकुरा ल्याऊ, अलि असल हेरेर ल्याउनु, मैले मगाउन पठाएको भन्नु र चन्दाबीलाई पनि भनिदिनु म खान्न भनेर, रेस्टुराँकै खान्छु। अनुहार गएपछि उनी फेरि केशर सुतेको पलङ लिएर आइन् र यो बालक पाहुनालाई अलि पर्तिरैबाट हेरिन्। ऊ गुडुल्किएर सुतेको थियो, जाडोले दुवै गोडा खुम्च्याएर निस्लोट सुतेको थियो। धेरै बेरसम्म लालीले उसलाई हेरिन् र अनि मुसुक्क हाँसिन्। गोडातिर पट्याएर राखेको ओढ्नी ओढाइदिएर उनी सँगसँगै टाँसिएर बसिन्। निकै बेरपछि अनुहारले खाने सामान ल्यायो र गद्दा नजिक पिछौना ओछ्याइवरी खाने ठाउँ ठिक गरेर प्लेटहरू फिजाइदियो। अनुहार गएपछि लालीले ढोका लगाइन् र भित्रबाट छेस्की मारिदिइन्। तर केशरले उठ्न मानेन, उँ गर्दै कोल्टी फर्कियो र झन् राम्ररी सुत्यो। खाना खाएर सुत केशर, लालीले सुस्तरी उसलाई कचकचाइन्। तर केशर नतामा यति निस्लोट थियो कि उसलाई खाने इच्छा फटक्कै थिएन, भोक लागेन लागेको ज्ञान समेत थिएन। तर लालीलाई खन्नाले मुख्य कुरा नै यही भनेको थियो, उसलाई कुनै हालतमा भोकै नसुताउनु, नत्र यसरी आनन्दसँग सुतेको मानिसलाई दुःख दिने थिएनन्। तर केशरले मानेन, निधाएको बालकले उँ गरेर उठ्न मन नगरे जस्तै गरे उसले। लालीले जिद्दी गरिन् अनि खुसामत गरिन्। उसले नमानेको उनलाई बडो मजा लाग्यो अनि खुसामत गरिन्। आफूले खुसामत गरेको अनौठो लागेकोले झन् मजा लाग्यो। मेरो ज्ञानी बाबुसम्म पनि भनिन् उनले। तर केशर झर्कियो, उनको हातलाई झट्काले फालिदियो। अन्तमा केही नलागेर उनले बल प्रयोग गरिन्। उसलाई जुरुक्क उठाइन् र लगभग बोकेर झुल्टुङ झाल्टुङ पार्दै खाना खान गद्दामा पुर्याइन्। केशरले आफ्नो सारा शरीरको बोजोनीमाथि अर्पिदियो र खानामा अन्तिम विरोध दर्शाउँदै लालीको पाखुरामा पल्टिदियो। लालीलाई आजसम्म यस्तो किसिमको बालक ग्राहकसँग व्यवहार गर्नु परेको थिएन। पहिले त उनलाई केशरको चाला देखेर झर्को पनि लाग्यो, तर जब उसले आफ्नो र सारा जीवलाई उनको पाखुरामा ढालिदियो, उनले अचम्म मानेर केशरलाई हेरिन्। देख्छिन् त एउटा साह्रै सुकुमार, अशक्त, निर्दोष, शान्त र झल्झलाउँदो उज्यालो बालक उनको शरणमा समर्पित भएको छ। रमाइलो मानेर उनी मुसुक्क हाँसिन् र जसरी उनको पाखुरामा ढलेको थियो त्यसरी नै केही बेर उसलाई ढलिरहन दिइन् र र त्यही बेरसम्म साह्रै लोभलाग्दो आँखाले त्यो राम्रो केटाको अनुहार हेरिरहन्। आपसे आप उनको अर्को हात अगाडि सर्यो र त्यसले उसको निधारमा झरेको कपाल पन्छाइदियो। अनि कुन्नी के सोचेर उनले उसको निधारमा झरेको औँलाले हलुकासँग समाइन्, ओठ दुई औँलाले हलुकासम्म समाइन् र यताउता हल्लाइदिन्। भनिन्, उठ भैया, अलिकति खाऊ अनि राम्ररी सुत, नत्र मसँग सूर्य रिसाउँछ भोलि। साह्रै कष्टसाथ केशरले आँखा उगार्यो। म खान्न, थाकेको स्वरमा उसले भन्यो। बिन्ती खान्न, खान मन नै छैन मलाई, अलिकति मात्रै। यो स्पष्ट मायाको डिपी थियो। शिथिल भएको केशर एकदम झर्कियो। कस्तो बुद्धि नभएकी, अनि झन् अझ चिच्याएर भन्यो, खान्न भनिहालिन्। केशरले यसरी झर्किएको लालीलाई बिग्ने रमाइलो लाग्यो। उनले केशरलाई आफ्नो छातीमा टाँसिन्, भनिन्, मैले भनिहालेँ पनि भनेपछि अलिकति खाइदिए के भयो त? लालीको स्वर सुनेर केशरलाई अचम्म लागिसकेर उसले सुस्तरी आँखा उगार्यो र पटक्कै मन नपराएर लालीलाई हेऱ्यो। अचानक उसले सोध्यो, तिमी को हौ? पहिले खाऊ अनि बताउँछु, सब बताउँछु। एक पलका लागि केशरलाई नसाले छङ्ग छाडे जस्तो भयो। त्यस्तो हलुका भएको अनुभव गर्यो उसले। तर फेरि उत्ति नै खेर झमझमाउँदै उसलाई नसाले छोप्यो। ऊ लालीको काखमा सुतिदियो। तिमीले खाएनौ भने म पनि खान्न, यो सुनेर केशरले पुलुक्क आँखा उगार्यो। फेरि केही क्षणका लागि उसलाई नसाले छोडे जस्तो भान पर्यो। त्यस छोटो क्षणमा उसले आफ्नो अगाडि तात तातो खाना राखेको देख्यो, पुरा कोठालाई देख्यो, अनि लालीलाई हेऱ्यो। तिमी को हौ? यति भनेपछि पलभर लालीको अनुहारलाई जाँचेर उसले आफ्नो अशक्त हात उठायो र उनको गालामा स्पर्श गर्न औँला फिजायो, तर छुन सकेन। गालामा पुग्नुभन्दा पहिले नै उसको हात पछारियो। बडो मुस्किलले उनले केशरलाई उठाएर बसाइन् र उसले नमान्दा नमान्दै पनि आफैले मुछेर उसलाई चम्चाले खुवाउन लागिन्, बालकलाई खुवाए जस्तो। यसपटक चाहिँ केशरले पनि विरोध गरेन। अचानक केशरले आँखा खोल्यो, तेज र उदाङ्ग आँखा। उसले भन्यो, तिमीले खाएनौ? तिमी खाइसक अनि म खान्छु। यतिले ऊ सन्तुष्ट भएछ। ऊ फेरि शिथिल भयो र बसी बसी उग्न लाग्यो। लाली चाहिँ उसको ओठमा चम्चा छुवाइदिन्थिन् र ऊ सरक्क मुख उगारिदिन्थ्यो। यसरी उसले पेटभरि खाना खाइसकेपछि लालीले उसलाई त्यहीँ चुटाइदिन् र चुटिसक्न पनि पाएको थिएन। ऊ बेहोस भएर गद्दामा पछारियो। आफूले खाना खाइसकेपछि लालीले उसलाई डोर्याउँदै ओछ्यानमा लगिन् पलङमा र ओढ्नी ओढाएर राम्ररी सुताइदिन्। झाड फानुसका सबै चकिला बत्तीलाई निभाइदिएर कोठा अँध्यारो पारिदिन्। केवल पलङको सिरानी निरको सानो टेबलमा पाएको हरियो काँचको मधुरो बत्ती बालेर राखिन्। त्यसबीचमा दुई तीन पटक अनुहार आएको थियो। ग्राहक आएका छन् भनी खबर दिन, तर लालीले आजलाई खाली छैन भनिदिनु भनेर अनुहारलाई फिर्ता पठाइदिन्। सायद आजको मूल्य खन्नाले तिर्छु भनी गएको हो कि कुन्नी। त्यत्रो हिफाजतसँग सुताउँदा पनि केशरले दाउन सकेन। शराबको गहिरो नसामा खाना खाएको हुँदा उसलाई साह्रै कष्ट भइरहेको थियो, बान्तावाला जस्तो। सूर्य, केशरले साह्रै कष्टसाथ बोलायो झिनो आवाजले। किन केशर? लालीले हत्तपत्त भनिन्। उनी भुइँमा गद्दामा लुगा फेरिरहेकी थिइन्। बान्ता गर्छु खन्ना, केशरको स्वर रोए जस्तो थियो। लालीले लुगा लगाउन पाएकी थिएनन्, उनी साया र भित्री चोलोमा मात्र थिइन्, जे लुगामा थिइन्। त्यसैमा उनी हत्तपत्त केशर कहाँ आइन्। आऊ भन्दै उनले केशरलाई उठाइन्। बान्ता गर्न आतुर केशर झटपट उठ्यो, तर उसको केही चलेन। उसले पलङमा नै बान्ता गरिदियो। लालीले उसलाई त्यही सानो बारदलीमा लगिन् जहाँ केशर र खन्ना आएका बखत उनी बसेकी थिइन्। उनले उसलाई सम्हालेर बसाइन् र उसको कपाल थिचिदिन्। खाएको जति सबै बान्ता गरिदियो केशरले। बान्ता गरेपछि अलि हलौँ र ठन्डा अनुभव गर्यो अनि साह्रै दुःख मानेर भन्यो, तिम्रो घर फोहोर गरिदिएँ मैले। र अचानक उसलाई अनुभव भयो अब उसलाई पटक्कै नसा छैन। बारदलीबाट उसको आँखा तल गल्लीको चहल पहलमा पर्यो। क्षणभरका लागि ऊ अवाक भयो। ऊ त दालमण्डीमा पो रहेछ, दालमण्डीको गल्लीको ठिक एक तला माथिको सानो बारदलीमा। ऊ डरायो पनि, कल्पना नै नगरेको ठाउँमा पो आइपुगेको रहेछ त ऊ। उसलाई खन्नासँग रिस पनि उठ्यो। कार्यक्रम श्रुति सम्वेकमा तपाईँले अहिले सुनिरहेको वाचन तारिणी प्रसाद कोइरालाको वाचन अग्निवाटिकाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निवाटिकाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। अब कस्तो छ? लालीको स्वरमा स्नेह थियो, अलि हलुका जस्तो छ, होइन केशर? केशरलाई फेरि झुम्म गरेर लागे जस्तो भयो। उसले जवाफ दिएन। राम्ररी कुल्ला गराएर उनले केशरलाई डोर्याउँदै भित्र ल्याइन् र भुइँको गद्दामा सुताइदिइन्। त्यसपछि बत्ती बालेर उनी फोहोर भएको पलङ साफ गर्न लागिन्। तर बीचबीचमा गोडा खुम्चाएर गद्दामा सुतिरहेको केशरतिर पनि आँखा फाल्दै थिइन्। उनले पलङ र बार्दलीलाई निकै बेर लगाएर राम्ररी साफ गरिन्। पलङमा अर्को सुकिलो सेतो तन्ना कसिन्। भित्तैमा टाँसिएर बनेको दराजबाट अर्को सुकिलो ओढ्ने निकालिन्। तकिया फेरिन् र अनि डस्नामा कार्पेटमा बरन्डामा केशरको र आफ्नो जिउमा राम्ररी युडी कोलोन छर्केर कोठालाई मगमग पारिन्। शिथिल भएर सुतेको केशरले लालीले गरेका सबै कुरा थाहा पाएको थियो, तर ऊ आफू अशक्त भएकोले सुतेकै ठाउँबाट कहिलेकाहीँ आँखा उगारेर हेर्थ्यो र नसकेर फेरि आँखा बन्द गर्थ्यो। सब काम सकेपछि लालीले फेरि केशरलाई पलङमा लगिन्। पहिले त ऊ जान मानेन। उसले भन्यो, फेरि बान्ता भयो भने तिम्रो ओछ्यान फोहोर हुन्छ नै, म जान्न। तर लालीले हप्काउँदै भनिन्, रक्सी धोक्ने बेलामा चाहिँ आँखा देखेनौ र अहिले अनेक बुद्धिका कुरा गर्छौ, खुरुक सुत। हो, असहाय केशर खुरुक गएर सुत्यो, तर पल्टिना साथ उसको मगज रिङ्गाउन थाल्यो। बान्ता आउला जस्तो भयो। फेरि ऊ उठेर बस्यो। सुत न, हकारेर भनिन् लालीले। तर केशरलाई थाहा थियो, यदि ऊ सुत्यो भने उसलाई फेरि भमनुहुन्छ। उसले एकदम बालक जस्तो घबडाएर हात हल्लाउँदै भन्यो, नाइ नाइ बिन्ती, म एकछिन बस्छु, बस्न पनि दिन्नौ। लालीले केही उत्तर दिएनन्। उसलाई हेरेर, उसको कुरा सुनेर छोटो आँसु हाँसिन्। यति तर केशरलाई बस्दा निकै गाह्रो भइरहेको थियो। आँखा बन्द भयो कि सारा संसार रिङ्गाउन लाग्थ्यो। उसले बल गरेर आँखा खोल्यो। लाली उसको छेउमा बसेकी थिइन्। त्यो बेहोसीको बेला उसलाई यसरी माया गरेर स्याहार सम्हार गर्ने यो अपरिचित युवतीका प्रति अगाध स्नेह उम्लेर आयो, तर व्यक्त गर्ने सामर्थ्य उसमा थिएन। लट्ठिएका आँखालाई बलजफ्ती च्यापेर उसले लालीलाई निहालेर हेरेर भन्यो, म दालमण्डीमा छु होइन? हो। अलिबेर चुप लागेर केशरले फेरि सोध्यो, तिमी को हौ? लालीले मुस्कुराउँदै भनिन्, दालमण्डीमा सती साध्वी बस्दैनन् केशर, म यहाँकी बेसी आउँ। यसोभन्दा उनी निकै हँसमुख र फुर्तिली देखिएकी थिइन्। एकछिनको निम्ति मानौ केशरको नसा बिल्कुलै उत्रियो। ऊ घबडायो पनि। फेरि कुनै खतरनाक घटना त हुने छैन, सूर्य खै नि? दुईटा साना साना मिठा खित्का छाडेर लाली हाँसिन्, भनिन्, मै होइन र तिम्रो सूर्य अथवा शशी? केशरलाई यो ठट्टा मन परेन। उसले रुखो स्वरले भन्यो, भन न सूर्य खै? मलाई थाहा छैन, लालीले भनिन्, बिहान तिमीलाई लिन आउँछु भनेको छ। अब केशरसँग गर्नुपर्ने कुरा केही थिएन, त्यसकारण उसले फेरि आफूलाई नसामा डुबाइदियो। तर नसामा अब पहिलेको जस्तो डरलाग्दो प्रचण्डता थिएन। अब मलाई सुत्न देऊ, म सुत्छु। मध्यरातमा कुन्नी कति बेला केशर भ्युजियो। उसलाई नसाले छ्याङ्ग छाडेको थियो। ऊ साह्रै फुर्तिलो र ताजा भएर भ्युजिएको थियो। धेरै टाढाबाट कुनै स्वास्नी मानिसले गाएको मसिनो गीतको ध्वनि वाद्यवादनका टुक्रा टुक्रीसँग मिसिएर आयो जस्तो लाग्थ्यो। सपनामा सुने झैँ। सायद बिहान थियो, सायद रामदरबारी थियो, रागदरबारी थियो। त्यो बाहेक सदा सदाबहार रहने दालमण्डीको गल्लीमा निस्तब्ध शान्ति थियो। उसले आँखा उकार्यो, देख्यो कोठामा हरियो बत्तीको मधुरो प्रकाश चुपचाप निशब्दलाई बढाइरहेको छ। लाग्छ यो शान्त कोठामा ऊ एक्लो छ। अलिअलि जाडो लाग्यो जस्तो भएर उसले गोडामुनिको सिरक तानेर ओढ्न खोज्यो, तर उसलाई सिरक ओढाइदिनमा अर्को हातले पनि मद्दत गरेको देखेर ऊ छक्क पर्यो। कस्तो छ केशर? लालीको स्वर थियो। केशर भित्रतिर फर्केर सुतेको थियो। ऊ फनक्क लालीतिर फर्कियो। देख्छ त सिरानी निरको आराम कुर्सीमा अलि अगाडि सरेर लाली उसलाई ओढ्ने ओढाइदिनमा मद्दत गरिरहेकी छिन्। तिमी सुतिनौ? सुते यही कुर्सीमा, एकदम आरामसँग सुते। लालीको स्वर बिल्कुल ताजा र चङ्गा थियो। केशर लाग्यो उनी ढाड्दैछिन् भन्ने कुरा नपाएर केशरले भन्यो, तिमी ढाड्दैछौ? लालीले छोटो आँसु फिस्छ हाँसिन् तर केही बोलिनन्। केशरले नसाली छ्याङ्ग छाडेको थियो, र निद्राले पनि। यो नयाँ परिस्थितिको नौलो वातावरणमा आफूलाई पाएर ऊ रमाइलो र फुर्तिलो अनुभव गर्दै थियो। उसलाई बितेका कुराहरू सपना देखे जस्तो लागिरहेको थियो, तर उसलाई स्पष्ट ज्ञान थियो ती सपना होइनन्। अन्धकार चिसो छिडी गनाइरहेको थियो सेपिलो ढुङ्गा। नर्कलोकका दानवहरू खड्कुलोमा तेल कडकडाइरहेका थिए। नाङ्गो नाङ्गो अजङ्गको शरीर भट्टीको आगोको लप्कामा झल्याक झुलुक देखिने। रक्सी खाँदा केही बेर कस्तो आनन्द हुँदो रहेछ! अवर्णनीय उत्साह र दुर्दान्त साहस, जोखिममा पर्न चाहने आकाङ्क्षा। कस्तो उज्यालो अनुहार थियो उसको, ऐनामा प्रतिबिम्बित भइरहेको। उसले आफूलाई त्यति वित्तपातको राम्रो कहिले देखेको थिएन, तर यो रक्सी भन्ने कुरा धेरै खानुहुने होइन रहेछ। छि, कत्तिको खायो उसले! अनि बेहोस भएर के होस् त? कुनै कौशी जस्तोमा आएको थियो ऊ, र त्यहाँ पुगेपछि ऊ बिरालो भयो, र त्यो बिरालो फुत्रोको उफ्रिएको थियो एउटा सानो पर्खालमाथि, र अनि फेरि तल अर्को बार्दलीमा पुगेपछि ऊ फेरि मान्छे भएको थियो। खन्ना असल मान्छे रहेछ, साह्रै असल। अब उसँग पटक्कै नडर आए पनि हुन्छ, मान्छे सब असल हुन्छन्। त्यो मनोरञ्जन बाहेक दत् उसलाई कस्तो ठाउँमा छाडेर गइएछ खन्ना? दालमण्डी सोच्दै नसोचेको कुरा। सूर्य प्रताप खै? केशरले सोध्यो मध्यरातको निस्तब्ध शान्तिमा। उसको स्वरले कोठामा एक प्रकारको रोमान्टिक एकाङ्कीपनको न्यास्रो ल्याइदियो। मैले भनिहालेँ नि, मलाई थाहा छैन। लालीले भनिन्, राति तिमीलाई मेरो जिम्मामा सुम्पिएर ऊ गयो, बिहान आउँछु भनेको छ। हो, सुत्नुभन्दा पहिले उनले भनेकी थिइन्। अब पो उसलाई धमिलो सम्झना भयो, तर लालीले भर्खरै बोलेको वाक्यको तिमीलाई मेरो जिम्मामा भन्ने अंश उसको मस्तिष्कमा अनौठो किसिमले प्रतिध्वनित भए चाहिँ उसलाई लाग्यो। एकछिन ऊ चुप्प लाग्यो, अनि बिस्तारो तर स्पष्ट स्वरमा भन्यो, तिमी त्यति भर पर्दो छौ र? लालीले पुलुक्क केशरको मुखमा हेरिन्, फिस्स हाँसिदिन्, केही पनि बोलिनन्। केशरलाई निद्रा लागेको थिएन, नसाले छाडेको हुँदा यति सचेत थियो उसको मस्तिष्क। अब उसले प्रयत्न गर्यो भने पनि ऊ सुत्न सक्दैन। ऊ कुरा गर्न चाहन्थ्यो, सब चिज उसलाई नयाँ नयाँ र अनौठो अनौठो लागिरहेको थियो। आजको रात दुईवटा ठुल्ठुलो नयाँ अनुभव प्राप्त गरेको रात, शराब र वेश्या, आहा क्या रमाइलो रात! उसलाई अचानक शरदचन्द्र चटर्जीको देवदास कि वेश्या चन्द्राको सम्झना हुन्छ। के यो लाली पनि त्यही उपन्यास कि चन्द्रा जस्तै पवित्र र उदार वेश्या त होइन? ऊ आफ्नो पक्षको रमाइलो कल्पना गर्छ, लाग्छ ऊ स्वयं उपन्यास हो। बत्ती बाल न, केशरले भन्यो, किन अब सुत्दैनौ र? अब निद्रा पर्दैन, सूर्य प्रतापले कहिले आउँछु भनेको छ? बिहान 7-8 बजेतिर आउलान्। लालीले बत्ती बालिन्, कोठा झलमल्ल भयो। केशरले लालीलाई राम्ररी हेऱ्यो, उसले देख्नासाथ मन परायो। निकै राम्री जवान केटी, लाम्चिलो अनुहार कि निकै पातली, उज्यालो अनुहार रस निकै बिज्ने किसिमका साह्रै काला आँखा, लाग्थ्यो गाजल लगाएकी छिन् तर गाजल थिएन। कपाल पनि असाध्य कालो र असाध्य लामो, फिलाभन्दा मुनि दुई तिग्राको माझमा पुगेर सलबलाउने, आधा चुल्ठो बाटेकी थिइन्, आधा चाहिँ फुक्कै थियो। अरू स्वास्नी मानिसहरू जस्तो उनलाई छाती लुकाउने बानी थिएन, पटक्कै थिएन। चिप्लिएको आँचललाई चिप्लिएकै छाडिदिइन्। चोलोबाट दुईवटा साना साना रहर लाग्दा डल्ला चुच्चिएर देखिन्थे, त्यसलाई छोप्नुपर्छ भन्ने मानव उनलाई ज्ञानै थिएन। अनौठो मानेर सुती सुती उसले लालीलाई हेरिरह्यो। त्यति लाज नभएकी लापरवाह केटीलाई उसले पहिले देखेकै थिएन। ल भन, लाली पलङतिर आरोबिन, उज्यालोमा मलाई हेर्न खोजेको होइन। भाव भङ्गिमाका साथ उनी किञ्चित चेडिएर उभिएकी थिइन् र केशरलाई बिघ्नै बिजाउने कटाक्षले हेरेर मुस्कुराइरहेकी थिइन्। उनको आँचल छातीको बीचमा गुजमुजेर कुमकुम हुँदै पछाडि झरेको थियो, त्यसकारण झरेको थियो। त्यसकारण आँचलका दुईतिर स्पष्ट स्पष्ट आकार लिएर दुईटा डल्ला रेशमी ब्लाउजमा टन्किएर झलमलाउँदो उज्यालो परेकोले टल्किएका थिए। कस्तो लाग्यो त? सकेसम्म नखरा गर्दै मुस्कुराएर लालीले सोधिन्। राम्रो होइन? केशरको लुप्दा आँखा उनको छातीमा परेको थियो, एकदम लोलाएर ऊ त्यसैमा बोलिएको थियो, मानौ लालीको कुरा सुनेन उसले। राम्रो छ? धारिलो छड्के आँखाले उनले केशरलाई हेरिन् र अनि त्यसै गरी उनले टाउको निहुराएर उस्तै छड्के आँखाले आफ्नो छातीलाई सङ्केत गरिन् र भनिन्, छुन मन लाग्यो? केशरको आँखा मात्र होइन, मन प्राण पनि लोलाएको थियो। उसको मुखबाट निरुद्देश्य निस्कियो, धत् धत् के छुन्छौ? केशरको पहिलो चेतनाले त उसलाई भनेको थियो एउटा छोटो अँ भनेर उलालीलाई जवाफ दियोस्, तर उसले भन्न सकेन। सङ्कोचले आफूलाई अशक्त पायो। लाली केशर सुतेको पलङमा बसिन्, केशरसँग लगभग टाँसिएर। उमेर त सानै छ उनले भनिन्, तर रक्सी भने खुब खाँदा रहेछौ। मध्यरातको यो सुनसान एकान्त कोठामा यो नौलो केटोसँग कुरा गर्दा लालीलाई पनि निकै रमाइलो लागिरहेको छ भन्ने प्रश्न थाहा हुन्थ्यो। चारैतिर चकमन्न शान्ति थियो र सारा सहर मस्त निद्रामा सुतेको थियो। त्यस्तो निस्तब्धतामा उनीहरूले बोलेको कलिलो आवाजले यस्तो भान पार्थ्यो, सारा संसार समाप्त भएको छ र संसारमा केवल यही एउटा कोठा बाँकी छ र समाप्त भएको छ र संसारको अवशेष केवल यी दुईजना मात्र हुन्, लाली र केशर। यस्तो नीरव रातमा एउटी राम्री युवतीको मिठो आवाज केशरलाई रोमान्समय लागिरहेको थियो। यस्तो अनुभव भइरहेको थियो, संसारमा सदाकालसम्म सुन्ने अन्धकार रहिरहे पनि यो केटीको उपस्थिति र आँखाको मिठो स्वर मात्र आइरह्यो भने पनि उसलाई संसार लोभ भएकोमा पछुतो हुने छैन, प्रसन्न नै हुनेछ। यो कोठाको एकान्त र दुईजनाको गुनगुनको आवाज मानौ सृष्टिको अन्तिम उद्देश्य नै यति हो। बितेका समयमा असङ्ख्य रात मानौ आजको यो कलिलो रातका निम्ति बनेका थिए। अब न ती बितेका रातको सृष्टिलाई आवश्यकता छ, न आउने रातको नै कुनै प्रयोजन छ। आजको रातको निर्माण गर्नका लागि अनुसन्धान गरिएका बितेका असङ्ख्य रातहरू रहेछन् र सृष्टिको प्रारम्भदेखि भरिएको अनुसन्धान मानौ आज सार्थक भएको छ, त्यसकारण मानौ अब अरू रातको आवश्यकता नै छैन। त्यसकारण आज ऊ सकेसम्म बढ्ता कुरा गर्न चाहन्थ्यो, तर रातको एकान्त र गुनगुन ध्वनिको मादकतालाई खलबलाएर होइन। उसले शान्त स्वरले जवाफ दियो, तिमी पनि सानी नै छौ नि, तर यति चाँडै दालमण्डीमा बस्न आएछौ त? लालीले बेफिक्रीसँग जवाफ दिइन्, म त रन्डी, पेसेवर रन्डी। तर तिमी त पेसेवर रक्सीबाज होइनौ नि। लालीले आफूलाई रन्डी भनेको उसलाई मन परेन, उसलाई रन्डी भन्ने शब्द साह्रै अश्लील र घिनलाग्दो लाग्छ। उसले मन नपराएर भन्यो, यो शब्द मलाई मन पर्दैन, त्यो चाहिँ नभन। लाली खितितिती हाँसिन् अनि बेपरवाहका साथ भनिन्, तर म हुनै त्यही, अनि के भन्नु त? उनले फेरि त्यही शब्द प्रयोग गरिन्। दिग्मिग लागेर ऊ किञ्चित छटपट आयो, अलि हप्काएको स्वरमा भन्यो, अह नभन न त्यो, बरु बेस्या भन। लिएर हाँस्दै लालीले आफ्नो टाउको केशरको पेटनिर लुकाइन् अनि फेरि भनिन्, रन्डी र वेश्यामा फरक नै के छ र? वेश्या भन्न साथ म पतिव्रता गृहिणी त हुन्न नि, अनि तर तिमी आफूलाई वेश्या नै भन, कमसेकम मसँग कुरा गर्दा। लालीले आफ्नो शरीर र आँखा चलाउँदै भनिन्, वारे मेरो सानो राजा, शब्दमा यत्रो भावुकता, जसको कोठामा जोसँग तिमी रातभरि सुत्यौ त्यो हो दालमण्डी कि त्यही शब्द जुन तिमीले रुचाएनौ। केशरले हत्तपत्त हातले लालीको मुख थुनिदियो, ल ल म वेश्या। यसरी केशरसँग हार मात्र पाएकोमा लालीलाई निकै रमाइलो लाग्यो। उनले उति नै खेर फेरि प्रसङ्ग बद्धेर अर्कै स्वरमा भनिन्, तिम्रो घर कहाँ हो? बनारस, उसले सजिलैसँग झुटो बोलिदियो। उसको बाल्य मस्तिष्कले पनि यति चाहिँ हत्तपत्त सोचिहाल्यो, एउटी वेश्यालाई आफ्नो बारेमा सबै कुरा किन भन्नु। लेग्रो तानेर जिस्काउँदै लालीले भनिन्, वेश्या कहाँ आउँदा आफूलाई लुकाउनु पर्छ अघि, के हो मेरो घर चाहिँ नेपाल हो र तिम्रो चाहिँ बनारस, सायद तिम्रो नाम पनि गोपाल हो, कसो? केशरले लाज मान्यो। खन्नाले सबै कुरा हिजो राति नै बताइदिइसकेको रहेछ। के को लाज? लालीले भनिन्, पहिला पटक म कहाँ आउने सबैजना झुट बोल्छन्, अनि दुई चार पटक आएपछि ठिक ठिक कुरा गर्न लाग्छन्। तिमी पनि त अरू मानिस जस्तै शङ्काल रु धोके बाज आउने। यति भनेर लाली खेती हाँसिन्। केशरले केही बोलेन। लालीले भनिन्, किन यति सानैमा शराब खान लाग्यो? लालीको स्वर सुनेर उच्छणभर परियो। उसलाई ईश्वरमा कता कता मायाको झन्का परे जस्तो भान भयो। हो र, उसले रक्सी खाएको लालीलाई साँच्चै मन परेन त? भन न, यति सानैमा किन रक्सी खान लाग्यो? लालीको यो वाक्य त झन् दृढतर लाग्यो उसलाई। आफूभन्दा ठुलोको अगाडि चुपचाप दोष स्वीकार गरे चाहिँ उसले भन्यो, आजै हो पहिला पटक खाएको, अब खान्न। नखाऊ, लालीले दृढतापूर्वक भनिन्, यो असल कुरा होइन। अनि उनले केशरको निधार र गाला सुमसुमाउँदै मायालु स्वरमा भनिन्, यसले तिम्रा ती कलिला गालालाई बसाइदिन्छ, यो सुकुमार रोगन बिगारिदिन्छ र कलेजालाई धुजा धुजा पारिदिन्छ। तिमी नि, तिमीले खाने गरेकी छैनौ? निर्दोष स्वरले केशरले सोध्यो। छैन, कहिले पनि, कहिले पनि। बाहिर चकमन्न शान्ति थियो। टाढा टाढाबाट आइरहेको गीतको ध्वनि पनि उहिले बन्द भइसकेको थियो। बरु कहिलेकाहीँ बीचबीचमा शराबमा लडबराएका रक्सीबाजहरूले उटपट्याङ स्वरले फलाक्दै चिच्याउँदै गल्लीमा हिँडेको आवाजले बाहिरको एकान्तलाई केही क्षण खलबलाएर फेरि शान्त पारिदिँदा झन् बढ्दा निस्तब्धता ल्याइदिन्थ्यो। लालीको कुराको जवाफ दिनुभन्दा पहिले केशर एकछिन घोरियो। पतनको अन्तिम खुड्किलोमा पुगेर वेश्यावृत्ति अप्नाइसकेको वेश्याले आजसम्म रक्सी छोएकै छैन भन्ने कुरामा उसलाई पत्यार भएन। किन नखाएको त? उसले प्रश्न गर्यो। रक्सी खानु असल कुरा होइन केशर, उनले उपदेश दिएको स्वरमा भनिन्। तर केशरले तत्कालै भनिहाल्यो, वेश्यावृत्ति नि, त्यो पनि असल होइन। तर तिमी? लालीले बिचैमा कुरा काटिन्, भनिन्, वेश्यावृत्ति त पेसा हो, शराब पिउनु पेसा हो र शराब पिउनु पेसा होइन। वेश्यावृत्ति त पेसा हो, शराब पिउनु पेसा हो र शराब पिउनु पेसा होइन। शराब चाहिँ लत हो, बानी हो र खराब बानी हो। लालीका कुराले केशर छक्क पर्यो। यति साधारण कुरा पनि उसले बुझेको रहेनछ। वेश्यावृत्ति र शराब पिउनुमा कति ठुलो भित्रता भिन्नता रहेछ भन्ने कुरा एउटी साधारण वेश्याले कति सजिलैसँग उसलाई बताइदिए। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचन सँगसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता अग्निवाटिकाको 11 श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।